यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू। जेठ 2-4 गतेसम्म काठमाडौँमा हुने सगरमाथा सम्वादमा 12 देशबाट उच्चस्तरीय प्रतिनिधि मण्डलसहित विभिन्न मुलुकका 175 जनाको सहभागिता हुने। सगरमाथा सम्वाद विश्वव्यापी मञ्चको एउटा महत्वपूर्ण अवसर भएको परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको भनाई। हुलाक बचत बैंकको रकम अनियमितता अभियोगमा अख्तियारद्वारा जिल्ला हुलाक कार्यालय 12 का तत्कालीन प्रमुख जयलाल प्रसाद शाह विरूद्ध मुद्दा दायर। र गाजामा अनिकाल र मानवीय संकट बढ़िरहेको विश्व स्वास्थ्य संगठन WHO को चेतावनी।
विदेश गए परी चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदमा आजदेखि आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले विद्युत निर्यात, पर्यटनको विकास, सूचना प्रविधिको प्रयोग लगायतलाई महत्व दिएर बजेट ल्याउने बताउनुभयो। छलफलमा नेकपा एमालेका सांसद गोकर्ण विष्टले आर्थिक असमानताको अन्त्य गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रका लागि न्यायोचित वितरणमा आधारित बजेट छुट्याउनुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास सहितको योजनाबद्ध एवं समावेशी विकासको ढाँचा आजको आवश्यकता रहेको भन्दै त्यसै अनुसार बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो। छलफलमा रासुपाका सांसद मनिष झाले सरकारका नीतिहरू बाजिने कारणले खर्च बढ़ेको भन्दै त्यसको सुधार गर्न एकीकृत योजना र एकीकृत बस्ती विकासमा बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले आगामी बजेटले कर प्रणालीलाई डिजिटलाइज गर्नुपर्नेमा जोड़ दिनुभयो। रासुपाका सांसद सन्तोष परियारले अझै समाजमा जातीय विभेद हुने गरेको भन्दै नागरिक र राज्यको सम्बन्ध बलियो बनाउन राज्यले कुनै पनि भेदभाव गर्न नहुने भन्दै संविधानमा लिपिबद्ध गरेका जनताका अधिकारलाई कार्यान्वयन गर्ने गरी बजेट ल्याउन आग्रह गर्नुभयो। बैठकमा जनता समाजवादी पार्टीका सांसद रञ्जु कुमारी झाले सरकारले सप्तरी जिल्लामा स्थापना भएको औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न नसक्दा त्यहाँका युवाहरू रोजगारी नपाएर विदेश पलायन हुन बाध्य भएकाले तत्काल स्व औद्योगिक क्षेत्र सञ्चालन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। जनमत पार्टीका सांसद अब्दुल खानले पिछड़ा वर्ग महासंघले विभिन्न माग राखी 58 दिनदेखि आन्दोलन गर्दै आएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै सम्बन्धित निकायले आन्दोलन रथसँग वार्ता गरी समस्या समाधान गर्न माग गर्नुभयो। बैठकको विशेष समयमा सांसदहरू रामप्रकाश चौधरी, रंजिता श्रेष्ठ, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभु शाह, सरस्वती बजिमय, नारायण प्रसाद आचार्य लगायतले धारणा राख्नु भएको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विकास निर्माणका योजनाहरू पूरा गर्ने गरी बजेट आउनुपर्ने, संविधानमा लिपिबद्ध भएका व्यवस्था कार्यान्वयनमा जोड़ दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङ जिल्लाको टरीगाउँ विमानस्थल निर्माणमा सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद जुली कुमारी महतोले प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेसँगै स्थायित्वको युग शुरू भएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दलित समुदायलाई समावेश नगर्नु दुखद भएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाढ़ीका कारण मुलुकका विभिन्न स्थानमा भएको क्षति, सड़क अवरूद्ध हुँदा नागरिकहरूले भोग्नु परेको शास्ति लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा भएको सड़क दुर्घटनामा परि दुईजनाको मृत्यु भएको र केही घाइते भएको जानकारी गराउँदै घाइतेहरूको निशुल्क उपचारको माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बजेट निर्माणका क्रममा संसदको भूमिका बढ़ाउन र सांसदहरूका सुझावहरू समेट्नु पर्नेमा जोड़ दिनुभएको छ। आगामी आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरूले संसदमा उठेका विषयलाई सम्बोधन हुने गरी बजेट निर्माण गर्न माग गर्नुभएको हो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले पर्याप्त समय हुने गरी कम्तीमा 3 महिना अगाडि सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै छलफलका क्रममा सांसदहरूले बजेटमा करको दायरा विस्तार गर्ने, खर्चमा मितव्ययिता कायम गर्ने र आन्तरिक उत्पादन वृद्धि गरी रोजगारी सृजनामा योगदान दिने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसदहरूले निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन, प्रदेश र स्थानीय तहको भूमिका बढ़ाउन, दिगो विकासका लक्ष्य प्राप्त गर्नेतर्फ ठोस कार्यक्रम ल्याउन, सिंचाईका आयोजनाहरूलाई प्राथमिकता दिन, खाद्यान्नमा आत्मनिर्भर हुनेतर्फ आगामी बजेटले जोड़ दिनुपर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले कार्यान्वयन हुन सक्ने खालको बजेट निर्माण गर्न, स्रोत सुनिश्चित भएका कार्यक्रमहरू मात्रै बजेटमा समेट्न, निजी क्षेत्रको मनोबल उच्च बनाई लगानी मैत्री वातावरण सृजना गर्न, सामाजिक सुरक्षाका कार्यक्रमलाई व्यवस्थित र लक्षित वर्ग केन्द्रित बनाउन र गरीबी निवारणका कार्यक्रमलाई जोड़ दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले निर्माणाधीन विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले भारत पाकिस्तान तनाव लगायत विभिन्न युद्धको बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाइएकोमा त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन गर्नुपर्ने, विदेशमा अलपत्र परेका नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि पहल गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो सभा 1 बजी बस्नेछ। नेपाल सरकारले जेठ 2-4 गतेसम्म काठमाडौँमा आयोजना गर्ने सगरमाथा संवादमा विभिन्न मुलुकका 175 जना विदेशी पाहुना सहभागी हुने भएका छन्। सगरमाथा संवादका बारेमा जानकारी दिन आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा 12 देशबाट उच्चस्तरीय प्रतिनिधि मण्डलसहित 61 बढ़ी विकास सहायता संस्था, विश्वविद्यालय, शोध केन्द्र, नागरिक समाज र गैर सरकारी संस्थाहरूको सहभागिता हुने जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले विश्वव्यापी मुद्दाहरूमा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सगरमाथा संवाद महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले सगरमाथा संवाद नेपालका लागि मात्र नभई सबैका लागि विश्वव्यापी मञ्चको रूपमा एउटा महत्वपूर्ण अवसर भएको बताउनुभयो।
नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता हामीले राखेका छौँ। यो संवाद नेपालको विश्वव्यापी मञ्च हो। यो संवाद नेपालका लागि मात्र नभई सबैको लागि एउटा कमन प्लेटफर्म एक महत्वपूर्ण अवसर पनि हो र हामीले यस्तै किसिमको फिडब्याक र इन्ट्रेस्ट पनि धेरै पाएका छौँ।
परराष्ट्र मन्त्री डाक्टर राणाले सगरमाथा संवादको पहिलो संस्करणलाई क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्यूचर अफ ह्युमिनिटी भन्ने थीमका साथ 3 दिनको छलफल तथा वार्ताहरू मुख्य 6 विषयमा केन्द्रित हुने जानकारी दिनुभयो। 3 दिनको बहुपक्षीय छलफलको निष्कर्षमा आधारित काठमाडौँ घोषणा पत्र समेत जारी गरिने परराष्ट्र मन्त्री डाक्टर राणाले बताउनुभयो। सगरमाथा संवाद कार्यक्रमलाई जलवायु जोखिम सम्बन्धी साझा धारणा बनाउन र समस्या समाधानका लागि अन्तर्राष्ट्रिय स्तरमै ध्यान आकर्षण गराउन महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। यस विषयमा संवाददाता बालिका माधेनको एक रिपोर्ट।
नेपाल सरकारले 2076 सालमै गर्ने भनेर शुरू गरेको तर कोविड 19 कारण अन्तिम समयमा आएर स्थगित भएको प्रतिष्ठित सगरमाथा संवाद कार्यक्रम जेठ 2 गतेदेखि काठमाडौँमा हुँदैछ। जलवायु परिवर्तनको हिसाबले बढ़ी जोखिममा रहेको र भोगेको यथार्थलाई एक बहुस्तरीय बहुपक्षीय मंच खड़ा गरी अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्ने र आफ्नो कुरा सुनाउने प्रयास स्वरूप सगरमाथा संवाद गर्न लागि हो। संवादको तयारी अन्तिम चरणमा पुगेको र 3 दिनमा विषयगत क्षेत्रका राजनेता, अध्येता, अनुसन्धानकर्ता, निजी क्षेत्र र नीति निर्माता लगायत सबै तह र तबकाका मानिसहरूलाई एकै ठाउँमा बोलाएर जलवायुका विषयवस्तु बारेमा छलफल हुने बताउनुहुन्छ वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा सगरमाथा संवाद सचिवालयका सदस्य सचिव डाक्टर महेश्वर ढकाल।
नेपालले प्रशस्त वन क्षेत्र, पानीका स्रोतहरू अनि जैविक विविधता लगायतको जति प्राकृतिक स्रोत र साधनहरू संरक्षण गरेर पृथ्वीको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न हामीले जुन भूमिका खेल्यौं ती चाहिँ अन्तर्राष्ट्रिय समुदायले लाभ लिइरहेको छ। त्यो बारेमा हामी धेरै छलफल गरेनौं। त्यसो भएको हुनाले जलवायु परिवर्तनको न्यायको पक्षमा पनि हामीले बहसलाई निरन्तरता दिने र नेपालले अन्तर्राष्ट्रिय समुदायलाई पुर्याएको त्यो भनेको के हो, फ्रेस वाटर, क्लिन एयर अथवा कार्बन सिक्वेस्ट्रेसन लगायतका अन्य सेवाहरू, यी सेवाहरूको बारेमा पनि हामीहरू छलफल गरेर यसको बारेमा पनि नेपालले चाहिँ एउटा भुक्तानी पाउनु पर्यो भन्ने हिसाबले छलफल गर्न खोजिरहेका छौं।
सगरमाथा संवादको पहिलो संस्करण जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभावको विषयसँग सम्बन्धित छ। यसले मानवतामाथि भविष्यमा आउन सक्ने संकटको बारेमा बढ़ी जोड़ दिने र हिमताल बन्ने, फुट्ने, तल्लो तटीय क्षेत्रमा आउने बाढ़ी पहिरो, डुबान र यसले पारेको जनधनको क्षति र त्योसँग जुझ्नको निम्ति सरकारले अहिलेसम्म गरेको लगावलाई उजागर गरिनेछ। जलवायु न्यायका बारेमा आफ्नो हक अधिकार स्थापित गर्नुपर्ने संवादको अर्को उद्देश्य छ। नेपालले प्राकृतिक संरक्षणमा ठूलो योगदान गरेको छ तर अरूले गरेको जोखिमबाट नेपाल पीड़ित छ। त्यसैले उचित क्षतिपूर्ति र संरक्षण गरेका प्राकृतिक स्रोतको उचित लाभ पाउनुपर्ने पक्षमा सगरमाथा संवादको बहस सबैभन्दा महत्वपूर्ण हुने विश्वास गरिएको छ। सगरमाथा संवादको पूर्व सन्ध्यामा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आजको विग्रन्दो वातावरण सुधार गर्दै सुरक्षित मानव भविष्यको लागि साझा रूपमा छलफल, समस्याको पहिचान र समाधानको प्रयासमा लाग्नुपर्नेमा जोड़ दिनुभएको छ।
यो विग्रन्दो वातावरण अरू बिग्रिन नपाओस् र भोलिका लागि हाम्रा भावी सन्ततिहरूले सुरक्षित र सुन्दर वातावरणमा बस्न पाऊ, पृथ्वीको भविष्य सुनिश्चित होस्, मानव जातिको भविष्य सुनिश्चित होस् र वातावरणलाई सपार्ने प्रयासहरू अगाडि बढ़ाउने कामहरू गर्न जरुरी छ। त्यसका निम्ति विश्वका मानिसहरू एक ठाउँ बसेर छलफल गरौं, एक ठाउँ बसेर समस्याहरू पहिचान गरौं र एक ठाउँबाट तिनको समाधान निकाल्ने प्रयास गरौं जसलाई हामी भविष्यमा कार्यान्वयन गर्न सक्छौं। यसैका लागि हामीले सगरमाथा संवादको आयोजना गरेका हौं।
यस संवादले जलवायु संकटको विषयमा छलफल गर्ने र निचोट निकाल्ने, योजना बनाउन तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन सहयोग पुग्ने विश्वास लिएको छ। यसर्थ नेपालको पहिलो सगरमाथा संवाद शुरूआतलाई एक सकारात्मक पहलका रूपमा समेत हेरिएको छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
काठमाडौँको बालाजु स्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले 10 दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ र संचार मन्त्रालयका सचिव राधिका अरियाललाई छानबिनका लागि निर्देशन दिनुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला हुला कार्यालय 12 तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद शाह कानूसहित 6 विरूद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले 2060 सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरूले बचतकर्ताको रकमको अभिलेख नराखी आफू खुशी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकोले मुद्दा दायर गरिएको जनाएको छ। जिल्ला हुला कार्यालय 12 तत्कालीन प्रमुख कानु अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव, सुजित कुसुमार शाह, तत्कालीन नासु बलिराम प्रसाद कुर्मी लगायतले 5,35,00,000 भन्दा बढ़ी हिनामिना गरेको आयोगको अभियोग छ। बाँकेको कोहलपुरमा रहेको बाल शिक्षा माध्यमिक विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सञ्चालन गरेको मौरी पालन कार्यक्रम प्रभावकारी देखिएको छ। कार्यक्रमले विद्यार्थीलाई पढ़ाईसँगै जैविक विविधता संरक्षण गर्ने कार्यमा प्रेरित गरिरहेको छ भने उनीहरूले आमदानी समेत गरिरहेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 13 भरैयामा रहेको बालशिक्षा माध्यमिक विद्यालयले विगत 2 वर्षदेखि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत माहुरी पालन कार्यक्रम शुरू गरेको छ। विद्यार्थीहरूले मौरीको महत्व समेत बुझ्न थालेका छन् भने विद्यालयले आमदानी समेत गर्न थालेको विद्यालयका प्रधान अध्यापक तर्कबहादुर खत्रीको भनाइरहेको छ।
पढ्दै कमाउँदै कार्यक्रमको मुख्य उद्देश्य राख्दै 6-10 बालबालिकाहरूलाई यस कार्यक्रममा समेटेको छ। हरेक वर्ष बालबालिकाहरू माउरी पालनको महत्व सम्बन्धमा उनीहरूलाई प्रशिक्षण गर्ने र देखाउने काम हुन्छ।
माउरी पालन कार्यक्रमबाट विद्यालयले वार्षिक 2 लाखदेखि 3 लाखसम्म आमदानी गर्दै आएको छ। यस विद्यालयले विद्यार्थीहरूलाई च्याउ खेती लगायतका क्रियाकलापमा समेत जोड़ दिए आएको छ।
स्कुल चाहिँ बिहान 9 बजे आउने, 1 बजेदेखि 2 बजे च्याउ बनाउने अनि आइकन फेरि पढ्ने, अनि खाली विषय भएको बेलामा अनि हामी जान्छौँ च्याउ खेती गर्छौँ अनि आउँछौँ। हामीले च्याउ खेती गराएको कारण चाहिँ हामीले पढ्दै कमाउँदै गर्ने कार्यक्रम हो।
यस कार्यक्रमले विद्यार्थीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रेरणा मात्र दिएको छैन, उनीहरूलाई जैविक विविधता संरक्षण जस्ता महत्वपूर्ण पक्षमा समेत सचेत बनाइएको छ। विद्यालयले माहुरी पालनसँगै च्याउ खेती, प्लास्टिक पुनः प्रयोग र कृषि आधारित क्रियाकलापहरूमा पनि विद्यार्थीलाई संलग्न गराउँदै आएको छ। स्थानीय समुदायमा समेत यस्तो अभ्यासले सकारात्मक प्रभाव पारिरहेको छ। शिक्षा र सिपको सम्मिश्रणले बालशिक्षा माध्यमिक विद्यालयलाई अन्य विद्यालयका लागि नमूना बनाउन थालेको स्थानीय अभिभावकहरूले बताएका छन्।
सूचना प्रविधिको सावधानीपूर्वक प्रयोग गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको विद्युतीय माध्यमबाट हुने लैंगिक हिंसा न्यूनीकरण विषयक कार्यक्रममा सूचना प्रविधिका कारण धेरै आर्थिक तथा मानसिक तनाव भोग्नु परेकाले सावधानीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड़ दिइएको हो। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले सूचना प्रविधिको प्रयोगबाट धेरै महिला हिंसामा परेको र उजुरीहरू आइरहेकोले विद्युतीय अपराध न्यूनीकरण जरूरी रहेको बताउनुभयो। प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रहरी नायब उपरीक्षक सुनिल कुमार बरनवालले सूचना प्रविधिको प्रयोग गर्दा 85% महिला तथा बाल बालिका पीड़ित हुने गरेका, हिंसा तथा घृणास्पद अभिव्यक्ति धेरै भोग्नु परेको बताउनुभयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीले एसईईमा प्राप्त गरेको जीपीए अंकका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ। विगतमा प्रवेश परीक्षाका आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि जीपीएका आधारमा भर्ना गर्न लागेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। लामो समयसम्म जारी इजरायली नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र मानवीय संकट बढ़िरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले चेतावनी दिएको छ। गाजाको सम्पूर्ण 21 लाख जनसंख्याले लामो समयसम्म खाद्यान्नको अभावको सामना गरिरहेको र करिब 5 लाख मानिस भोक तीव्र कुपोषण भोकमरी रोग र मृत्युको विनाशकारी अवस्थामा छन्। डब्ल्यूएचओले एक विज्ञप्ति जारी गर्दै यो विश्वको सबैभन्दा खराब भोक संकटहरूमध्ये एक हो भनेको छ। बंगलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनैतिक दल अवामी लीगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ। नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लीगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा अर्थ मन्त्रालयले नेपालका विकास साझेदारहरू र दात्री निकायहरूसँग मंगलबार छलफल गरेको छ। छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा सरकारले आर्थिक सुधारलाई उच्च महत्व दिएर अघि बढ़ने बताउनुभयो। अर्थमन्त्री पौडेलले केही समय अघिदेखि आर्थिक सुधार थालेको र त्यसबाट सकारात्मक नतिजाहरू आइरहेको पनि उल्लेख गर्नुभयो। आगामी दिनमा आर्थिक सुधारलाई सरकारले उच्च महत्व दिनेछ, अर्थमन्त्री पौडेलले भन्नुभयो। पौडेलले विकास साझेदारहरूलाई आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने तर्फ केन्द्रित हुने जानकारी गराउनुभयो। स्रोत सुनिश्चितताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले वैदेशिक सहायतालाई नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गर्ने, त्यसको सही र प्रभावकारी उपयोग गर्नेमा सरकारको ध्यान केन्द्रित हुने अर्थमन्त्री पौडेलले बताउनुभयो। कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले आगामी बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताउनुभयो। अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले गत वर्षको तुलनामा नेपालको अर्थतन्त्र सुधारतर्फ गइरहेको र अहिले अर्थतन्त्रका परिसूचकहरू सकारात्मक भएको बैठकमा जानकारी गराउनुभयो। बैठकमा विकास साझेदारहरूका प्रतिनिधिहरूले राजस्व परिचालन, स्रोतको अधिकतम सदुपयोग, यथार्थपरक बजेट निर्माण तथा कार्यान्वयन लगायतका विषयमा सुझाव दिँदै आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। सरकारले कारागारलाई खुला सुधार गृह मात्र नभएर उद्योग ग्रामका रूपमा विकास गर्ने भएको छ। कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले कारागारमा बस्ने कैदीहरूको समय सदुपयोग गरी आय आर्जनमा सहयोग पुर्याउने उद्देश्यले आधुनिकीकरण सहित कारागारलाई उद्योग ग्रामका रूपमा रूपान्तरण गर्न लागेको बताउनुभयो। गृहमन्त्री लेखकले वर्तमान सरकार गठन भएको 10 महिनाको अवधिमा वस्तु आयातमा कमी भएको, निर्यात वृद्धि भएको, विदेशी मुद्राको संचित बढ़ेको र निजी क्षेत्र उत्साहित भएको तथा मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक भएको पनि उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
नेपालले आईसीसी T20 विश्वकप एसिया छनौटमा हङकङसँग डकोस्ट लुइस पद्धति DLS का आधारमा 7 विकेटको हार बेहोरेको छ। जितसँगै 3 खेलमा 4 अङ्क जोडेको हङकङ समूह सीको शीर्ष स्थानमा उभिएको छ। पहिलो पराजय बेहोरेको नेपाल समान खेलबाट 2 अङ्कका साथ दोस्रो स्थानमा छ। यसअघि हङकङसँगको खेल वर्षाका कारण रद्द हुँदा अङ्क बाँडेको नेपालले भैरान विरूद्ध 9 विकेटको सहजित दर्ता गरेको थियो। यता हङकङले अघिल्लो दुवै खेलमा अङ्क बाँडेको थियो। हङकङ र भैरान बीचको खेल पनि रद्द भएको थियो। मंगलबार थाइल्याण्डको बैंकक स्थित ट्रेथाई क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको 30 रनको लक्ष्य हङकङले 3 बल बाँकी रहँदा 3 विकेट गुमाउँदै पूरा गर्यो। वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई 5 ओभरमा झारिएको थियो। प्लानिङ बाइज युनाइटेड 2 खेल अगाडि ए डिभिजनमा उक्लन सफल भएको छ। बाँसबारी क्लबलाई 2-0 गोलले हराउँदै प्लानिङ बाइज शीर्ष डिभिजनमा उक्लिएको हो। यो जितमा प्लानिङ बोइजले 11 खेलबाट 27 अङ्क बनाएर 2 खेल अगावै शीर्ष 2मा रहने निश्चित भएको हो। यो सँगै ए डिभिजनमा उक्लन सफल भयो। सन् 2022मा बी डिभिजनमा उक्लिएको थियो। 3 वर्षको छोटो अवधिमा बीबाट प्लानिङ बोइज ए डिभिजनमा उक्लिन सफल भएको हो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भाग लगायत पहाड़ी भागका धेरै स्थानहरूमा अधिकतम तापक्रम बढ़ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका केही स्थानहरू र बाँकी पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 36.6 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस र दीपायलको अधिकतम 39.5 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू। जेठ 2-4 गतेसम्म काठमाडौँमा हुने सगरमाथा सम्वादमा 12 देशबाट उच्चस्तरीय प्रतिनिधिमण्डलसहित विभिन्न मुलुकका 175 जनाको सहभागिता हुने। सगरमाथा सम्वाद विश्वव्यापी मंचको एउटा महत्वपूर्ण अवसर भएको परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको भनाई। हुलाक बचत बैंकको रकम अनियमितता अभियोगमा अख्तियारद्वारा जिल्ला हुलाक कार्यालय 12 का तत्कालीन प्रमुख जयलाल प्रसाद शाह विरूद्ध मुद्दा दायर। र गाजामा अनिकाल र मानवीय संकट बढ़िरहेको विश्व स्वास्थ्य संगठन WHO चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।